أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا أبي القاسم محمد. قال أهل بيته الطيبين الطاهرين واللعنة الدائمة ولا قضائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في كلامه الحميد وفرقانه المجيد قوله الحق وهو أصدق القائلين. بسم الله الرحمن الرحيم. إنا هديناه السبيل إما شاكرا وإما كفورا. صلوات پڑھیں محمد. تمام تعریفیں اس خدا بزرگ و برتر کے لیے جس نے قوت سماعت اور قوت بصارت سے فیضیابی عطا فرمائی، اور تمام ہدیہ درود و سلام ان ازواج مقدسات کے لیے کہ جن کی برکتوں نے سماعت کو استماع میں تبدیل کر دیا اور بصارت کو بصیرت میں تبدیل کر دیا. الحمدللہ الذی جعلنا من المتمسکین بالقرآن العظیم وجعلنا وجعلنا من المتمسكين بولاية علي ابن أبي طالب عليه السلام. وجعلنا وإياكم إن شاء الله من الطالبين بثأر الحسين مع وليه الإمام المهدي من آل محمد عليهم السلام. شکر پروردگار عالم کہ اس نے مجھے اور آپ کو ایک مرتبہ پھر ماہ رمضان کی ان شبوں میں قرآن مجید سے تمسک اختیار کرنے کی توفیق عطا فرمائی. یقیناً ماہ مبارک رمضان کا ایک نام یہ بھی کہ یہ مہینہ ربیع القرآن ہے، یہ مہینہ قرآن مجید کی بہار کا مہینہ ہے. جتنا تلاوت کا شوق انسان مومن کو اس مبارک مہینے میں خدا کی طرف سے مرحمت کیا جاتا ہے اس سے انسان کو فائدہ اٹھانا چاہیے. جتنا میسر ہو تلاوت قرآن کو انجام دے. اور سرکار ختم یہ مرتبہ صلی اللہ علیہ وآلہ وسلم کے الفاظ کے ماہ مبارک رمضان کے استقبال کے حوالے سے اللہ کے رسول کے خطبہ شابانیہ سے ایک جملہ، واحفظوا السنتکم، تمہیں چاہیے کہ اپنی زبانوں کی حفاظت کرو. میرے پاس جیب میں جو رقم موجود ہو اس کی حفاظت کرنا شاید آسان ہے، میرے پاس جو گھر میں مال و دولت ہو اس کی حفاظت کرنا شاید کہ آسان ہو، مگر زبان کی حفاظت کرنا آسان نہیں ہے. اسے آسان نہ سمجھیے کہ یہ گوشت کی بنی ہوئی وہ کیفیت ہے مادی اعتبار سے، جو بسا اوقات بغیر اختیار کے زبان سے جملے ادا ہو جاتے ہیں. یوں کہیے زبان پھسل جاتی ہے. یہ اب چاہے جملے ادا ہو جائیں اختیار سے یا بغیر اختیار کے، جو خدا کی طرف سے فرشتے معین ہیں وہ بھی لکھتے ہیں جو اختیار سے کہا جائے، اور وہ بھی لکھتے ہیں جو بغیر اختیار کے کہا جائے. حتی الامکان اپنی زبان کو محفوظ رکھیے. ماہ مبارک رمضان یہ ایک مہینے کی ٹریننگ کلاس، پھر اگر اس پر عادی ہو گئے تو انشاءاللہ 11 مہینے مثل رمضان کے ہو جائیں گے. صلوات پڑھیں محمد و آل محمد.
اللہ
آپ کی خدمت میں روز ایک نماز کا تذکرہ بیان کیا جاتا ہے تاکہ اس سے استفادہ کیا جائے، اور جو آج نماز بیان کی جا رہی ہے انشاءاللہ یہ نماز وہ ہے کہ جو عام طور پر ہمارے اس ماحول میں رہنے والے مومنین مومنات کے لیے بہت زیادہ قریب واقع ہوئی مسائل کے حل کے اعتبار سے. یہ اس سے پہلے بیان ہو چکی ہے پچھلے مبارک رمضان میں، لیکن اس کی تکرار اس لیے بھی کہ انشاءاللہ کل روز جمعرات ہم کوشش کریں گے کہ اس نماز کو بشکل جماعت بنیت فرادہ بھی انجام دیا جائے. اور یہ وہ نماز ہے کہ جو ہمارے اور آپ کی مشکلات کا حل ہے، یعنی کہ شیخ طوسی نے اس روایت کے اعتبار سے نماز کو نقل کیا امام جعفر صادق علیہ الصلوۃ والسلام کی بارگاہ. آپ راوی کے نام سے لکھتے ہیں کہ ایک شخص امام کی خدمت میں حاضر خدمت ہوا، امام کی بارگاہ میں پہنچا ہے، کہتا ہے مولا سے، مولا میرے دو مسئلے ہیں. پہلا مسئلہ کہ مجھ پر قرض بہت شدید ہے. دیکھیے قرض کے دو مسئلے ہیں، یہ بات پھر یاد دلا دوں کہ ایک قرض وہ ہے جو انسان کا اختیاری قرض ہے، ایک قرض وہ جو انسان کا حالت اضطرار میں قرض ہے. خدا نخواستہ کوئی ایسی طبیعت خراب ہوئی گھر میں بچے کی یا بچی کی یا آپ میں کسی ایک کی اور آپ قرض لینے پر مجبور ہو گئے، یہ الگ موضوع ہے. اور کبھی کبھی انسان قرض کا عادی ہو جاتا ہے، اسے اندازہ رہتا ہے کہ کتنا لطف قرض میں آتا ہے، ایک قرض ختم نہیں ہو پاتا، ایک قرض اور لے لیتا ہے، چاہے پلاسٹک منی کی بات کی جائے، بڑے احتیاط سے جملے ادا کرتے ہوئے کہ بہرحال مسئلہ سود بدلا نہیں ہے، نام بدلنے سے کوئی حرام حلال میں تبدیل نہیں ہوتا. البتہ ہاں اگر مرجع وقت میں کوئی گنجائش فتوی میں بیان کی ہو تو الگ موضوع ہے، لیکن جو حرام محمد ہے وہ قیامت تک کے لیے حرام ہے، اور جو حلال محمد ہے وہ قیامت تک کے لیے حلال ہے. انسانیت کے باب میں جب ہم بات آگے بڑھائیں گے تو شاید یہ بات آج آ جائے کہ خود فراموشی کے اسباب میں ایک سبب یہ بھی کہ انسان غیر کو اصل قرار دیتا ہے. انسان غیر کو اصل قرار دیتا ہے، اس کے باب میں سود کی آیت آنے والی. صلوات پڑھے محمد و آل محمد. لیکن مجھ جیسے اور آپ جیسے مومن کے لیے تو بہرحال قرضہ ایک ایسا جملہ ہے کہ خدا نہ کرے کوئی مومن مقروض ہو، اور جن پر قرضہ ہے خدا کرے آج کی مجلس کی برکت سے وہ قرضہ راتوں رات اتر جائے. شاید میرے اور آپ میں اتنی ہمت نہیں ہو، خدا کے خزانے بہت وسیع ہیں. وہ کہتے ہیں کہ پروردگار کی رحمت وہ ہے جو رات میں چھپڑ پھاڑ کے بھی آ سکتی ہے. تو اگر مانگنے والے میں صلاحیت ہو تو پروردگار کے دینے میں کوئی کمی نہیں ہے. ہم مانگتے ہی اتنے تکلف سے لگتا ہے جیسے VVIP بن گئے ہیں. نہیں، مانگتے ہوئے تو آپ بالکل حقیر و ذلیل و فقیر ہو جائیے رب کے سامنے. ہاں البتہ دنیا کے سامنے آپ مومن بلند مقام کے رہیے، رب کے سامنے رہیے ذلت کے ساتھ کہ وہاں تو ایسے مانگنا ہے جیسے کوئی واقعاً مسکین مانگتا ہے، اور ہم تو ہیں ہی مسکین. ہم کیسے کہہ سکتے ہیں کہ ہم مقروض نہیں ہیں؟ ہم مقروض ہیں. کبھی قرض خدا کے ہیں تو نماز ادا کر رہے ہیں، کبھی قرض انسانوں کے ہیں تو خدا سے دعا مانگ رہے ہیں. تو امام کی بارگاہ مقدس میں آنے والے شخص کا سوال، مولا میرے دو مسئلے. پہلا مسئلہ یہ کہ مجھ پر قرض بہت زیادہ ہے، ادا نہیں ہو رہا. کوئی ایسی دعا بتائیے کہ قرض ادا ہو جائے. دوسرا مسئلہ، کہتا ہے مولا کی خدمت میں، مولا مجھے سلطان کے شر کا، یعنی حکمران کے شر کا بڑا مسئلہ ہے، مجھے ظالم کے ظلم کا بڑا خوف ہے، مجھے دو مسئلے بتائیے، میرے دونوں مسئلے حل ہو جائیں، ایک ظالم کے ظلم سے بچ جاؤں اور ایک میرا قرضہ ادا ہو جائے. امام ارشاد فرماتے ہیں جب رات کا ایک حصہ مکمل ہو جائے، یعنی کہ یوں کہیے کہ رات مکمل طور پر شروع ہو چکی ہو، یعنی تقریباً عشاء کی نماز کے بعد سے لے کر نماز شب کے وقت کے درمیان کا وقت، इजा जन्नक लैल, जब रात तुझ पर गालिब आ जाए तो तुझे चाहिए कि फिर रब की बारगाह में दो रकत नमाज अदा कर। और जब कभी इंसान रात के वक्त कोई नमाज पढ़े तो रात की हर नमाज नमाज शब होती है। मैंने बड़े एहतियात से जुमला इस्तेमाल करना है, कहीं कोई इसको सुए उनवान में ख्याल ना करे। लफ्ज है नमाज, लफ्ज है शब। जो नमाज रात में पढ़ी जाए उसको क्या कहिएगा? नमाज शब। अलबत्ता जो इस्तलाहन नमाज शब वो अलग है, लेकिन हर वो नमाज जो रात में पढ़ी जाए वो नमाज शब है। और चौके इमाम सैयद सज्जाद अलैहि सलातो वसलम के अंदाज इरशाद फरमाते हैं, इलाही नामतिल उयून, परवरदिगार आंखें सो गई हैं, वगारतिन नुजूम, और सितारों की रोशनी आहिस्ता आहिस्ता मध्यम हो गई है। परवरदिगार दुनिया के बादशाहों ने अपने दरवाजे बंद कर दिए और उन पर निगरान बिठा दिए। वबाबों का मफ्तूहुन लित्तालिबीन, और तेरा दरवाजा खुला हुआ है तलबगारों के लिए। तो रात की खास बात इसलिए कि तमाम बातें इंसान को मुतवज्जे करती हैं दिन के वक्त में। आवाजें आ रही हैं, टेलीफोन आ रहे हैं, कॉल्स आ रही हैं, या कोई मैसेज आ रहे हैं। रात का मसला आहिस्ता आहिस्ता, खैर हमारे यहां तो मसला उल्टा हो चुका है, लोग रात से इस्तफादा करते हैं दिन के मुकाबले में बहुत ज्यादा। लेकिन रात, इमाम फर इजा जन्नक लैल, जब रात तुझ पर गालिब आ जाए तो बस दो रकत नमाज रब की बारगाह में अदा कर। रकत अव्वल में अलहम्द के बाद इसकी नियत क्या होगी? नमाज पढ़ता हूं बराए अदाए कर्ज, बराए दफ़े जालिम, बराए दफ़े जुल्म जालिम, और बराए अदाए कर्ज कुर्बतन इल्लाह। रकत अव्वल में अलहम्द के बाद आयतुल कुर्सी पढ़ी जाए। आयतुल कुर्सी में वजाहत मौजूद नहीं कि कहां तक पढ़ें, अलियुल अजीम तक पढ़ें या हम फीहा खालिदून तक पढ़ें। सिर्फ एक मकाम ऐसा जहां वजाहत मिलती है आपको, नमाज वहशत कब्र में आपको मिलती है वजाहत, कि जब आप नमाज वहशत कब्र पढ़ रहे हो तो आपको आयतुल कुर्सी पढ़नी है हम फीहा खालिदून तक। और इस नमाज के अलावा जहां भी लिखा हुआ आयतुल कुर्सी तो इक्तफा किया जा सकता है अलियुल अजीम तक। लेकिन क्या हरज होता है अगर इंसान हम फीहा खालिदून तक पढ़ ले? तो इसमें दोनों बातें हैं, खालिदून तक भी आ गए और अलियुल अजीम तो खुद ब खुद शामिल हो गया। मुझे तो बड़ी मोहब्बत है इस खास जुमले से, लोगों ने सदक अल्लाहुल अलियुल अजीम से अली निकाल दिया, इससे कहां निकालिएगा? वहवल अलीयुल अजीम। अल्लाहुम्मा सल्लि अला मुहम्मद। तो ये आयतुल कुर्सी रकअत अव्वल में, अच्छा एक मरतबा, ये घबराइए नहीं, लंबी चौड़ी नमाज नहीं है मगर लंबे चौड़े आपके कर्जे हल करवा सकती है। रकत अव्वल, रकत दवम में अलहम के बाद आपने सूरह हशर की तीन आयात पढ़नी है, आयत नंबर 21, 22, 23, आखिरी लो अनजलना हाजल कुरान से लेकर आखिर आयत तक मुकम्मल करना है। सूरह हशर की ये आखिरी आयात लो अनजलना हाजल कुरान से आखिर आयत तक, गालिबन तीन आयत गिनती में आती हैं या चार आती हैं, अगर मुझे इश्तबा हो रहा हो आप चेक कर लीजिएगा, तीन हैं या चार हैं चेक कर लीजिएगा और देख के पढ़िएगा, इसलिए कि देख के पढ़ने में गलती का इम्कान कम होता है। सलवात पढ़ ले मोहम्मद वाले। तो इंशाल्लाह कल इसको बशक्ल जमात, चूंकि शब जुमा भी होगी और फिर जमात जो दो दिन की नमाज कज़ाए उमरी हो रही है, उसके एतबार से हम एक वक्त निकाल के इस नमाज के लिए, ताकि इज्तमाई तौर पर नियत फुरादा के साथ अपने अपने एतबार से तमाम साहिबान ईमान जब खुदा से दुआ करेंगे, खुदा तमाम मोमिनीन के कर्जों को इंशाअल्लाह दूर फरमा देगा, कर्ज अदा हो जाएंगे। और ये नमाज पढ़ने के बाद और रावी कहता है इमाम से नमाज ली वापस चला गया, कुछ अरसे बाद पलट के वापस आया इमाम को खबर देने के लिए, कहता है मौला आपने ऐसी नमाज मुझे अता की थी, ऐसी नमाज मुझे सिखाई थी कि नमाज पढ़ते के साथ कर्जे भी अदा हो गए, जालिम के शर से महफूज भी हो गया और माल में बरकत भी हो गई। तो ये नमाज मफातिहुल जनान में जो मुलहकात अलबाकियात सालेहात है उस किताब के अंदर मौजूद है, उसके अलावा दीगर कुतुब में आपको मिल सकती है। नमाज नमाज बराए अदाए कर्ज और दफ़े शर्रे जालिम। ये तो बात थी नमाजों के बाद में। अब आइए हमारी गुफ्तगू कल इंसान के उनवान पर मुस्तकिल है, और इंसान के उनवान पर गुफ्तगू इतना आसान नहीं है कि इंसान वाहिद ऐसा हैवान है कि जो इंसानियत के बगैर भी दिखाई देता है, जबकि कोई और हैवान ऐसा नहीं मिलता जिसमें उसकी सिफत उससे अलग की जा सके। मैं मिसाल कल भी दे रहा था, आज बात को आगे बढ़ाते हुए कि क्या वाकया ऐसा है कि इंसान की पहचान इतना मुश्किल, इंसान इतना अहम क्यों है? इतना अहम इसलिए है, इतना अहम इसलिए कि मौलाए मुत्तकियान अली इब्ने अबी तालिब अलैहि सलाम का फरमान है, अतज़अमु क्या तू ये गुमान करता है, अन्नका जर्मुन सगीर तू एक छोटा सा वजूद है, तू ये गुमान करता है तू एक छोटा सा वजूद है, बलिन तवाफी कल आलमुल अकबर बल्कि तेरे अंदर तो पूरा एक बड़ा आलम मौजूद है, पूरी हुकूमत है, इसके बादशाह का नाम रूह है, इसके वजीर का नाम अक्ल है, इसके नीचे चार कुव्वतें काम कर रही हैं, शहवतो गजबो और इसके अलावा दो कुव्वतें और जिनमें जज्बात का दखल है, वहम भी शामिल है, गजब भी शामिल है, शहवत भी शामिल है। इन तमाम कुव्वतों के साथ इंसान के जिस्म में जो असली कैफियत है, क्या पहचान कैसे हो कि इंसान ने किस बात को फरामोश किया? और बात याद रखी, शायद हमारे यहां इस खास उनवान पर इतनी गुफ्तगू हुई कि नहीं हुई, बहुत तलाश कीजिएगा आपको इंसानियत के मौजू पर कितनी किताबें मिलती हैं। लेकिन 18वीं सदी और 19वीं सदी के दानिशवरों ने, खासतौर से जो गैर मुस्लिम थे, जो मगरबी ममालिक के लोग थे, उन्होंने काफी काम किया। अदबी तहरीक हो, हुनरी तहरीक हो, फनी तहरीक हो, सियासी तहरीक हो, इन तमाम तहरीक का एक खास उनवान बना इंसानियत। और इंसानियत के नाम को इस्तेमाल करते हुए समाजी ताकतों ने अपने अपने बहुत से मसाइल आज हल नहीं किए बल्कि कब से हल करते हुए चले आ रहे हैं। फिरौन फिरौन कैसे बन गया? वो तो एक अकेला इंसान था, अकेला एक था, फिरौन एक था। अगर चंद और उसके लिए बेवकूफ मौजूद ना होते तो फिरौन फिरौन नहीं बनता। बहुत गौर कीजिएगा, जिन्होंने अपने नफ्सों का इख्तियार फिरौन के हाथ में दे दिया, फिरौन ने उन्हें जिस जिंदगी की खबर दी उन्होंने उसी जिंदगी की तारीफ को कबूल कर लिया। बहुत गौर कीजिए, मसला क्या है? मसला कल भी एक गुलामी थी और आज भी यह गुलामी है, क्योंकि इंसान ने अपने आप को पहचाना ही नहीं है। मैं समझता हूं मैं क्या हूं, दो आंखें हैं, एक जुबान है, दो हाथ हैं, दो कदम हैं। इमाम फरमाते हैं क्या तुम गुमान करते हो कि तुम छोटे से वजूद हो? या तो मौला ने कुछ जुमला जज्बात में आकर कह दिया था, अल्लाह याज़ु बिल्लाह मिन ज़ालिक, क्या मुबालगा आराई फरमाई मौला ने, या कोई इसमें खास पैगाम मौजूद है? बलिन तवा फीकल आलमुल अकबर, बल्कि तुम्हारे अंदर एक बड़ा आलम पोशीदा है, उस आलम को तलाश तो कीजिए। सूरह मुबारक हामीम सजदा भी कहा जाता है और सूरह मुबारक फुस्सिलत भी इसे कहा जाता है। इस सूरह की आयत नंबर 53 में खुदा ने इंसान को मुतवज्जे किया, सनुरीहिम आयातिना फिल आफाक वफी अनफुसिहिम, अन करीब हम अपनी निशानियां दिखाएंगे, इसमें आफाक में भी اور خود تمہارے اپنے نفسوں کے اندر بھی. تو ایک مسئلہ آفاقی مسائل سے, ایک مسئلہ انفسی مسائل کا ہے. اور اسی لیے ہماری بات کل وہاں تک پہنچی تھی کہ تین خاص نام دیے گئے مغربی دانشوروں میں سے جنہوں نے اس مسئلے پر دین کو انسان کی خود فراموشی کے اسباب میں سے ایک سبب قرار دیا. وہ تین کون؟ طلبات پڑھے محمد والے محمد. اللہ ایک تو ہیگل, ایک مارکس اور تیسرا فیور بیچ. یہ تین افراد کے جنہوں نے نظریہ پیش کیا کہ انسان اس لیے خود کو بھلا بیٹھا کہ اسے دین میں لگا دیا گیا, اور جب تک دین رہے گا انسان کے پاس تب تک انسان خود فراموشی کے اس عذاب میں مبتلا رہے گا. کہ جب تک بات بیان نہ ہو اصل مسئلہ تب تک جواب بیان کرنا آسان نہیں ہے. ان کا نظریہ یہ ہے کہ خود فراموشی یعنی انسان کا اپنے آپ کو بھول جانا, جی نماز پڑھو, جی روزہ رکھو, جی حج کرو, آپ کیا ہو, جی آپ نمازی ہو, آپ روزے دار ہو, آپ حاجی ہو, اپنے آپ کو بھول جاؤ, نماز پڑھو, اپنے آپ کو بھول جاؤ, نہ کھاؤ نہ پیو, دل چاہتا ہے کھاؤ اور پیو, روزہ کہتا ہے نہ کھاؤ نہ پیو, دل کہتا ہے حج کے موسم میں امریکہ جاؤ, قرآن کہتا ہے حج پر آؤ, تو کیا کیجئے. وہ تین کہتے ہیں جو انسانیت کے بڑے دعوے دار انسانی تحریک اٹھانے والے, انہوں نے اس کو استعمال کیا کہ یہ دین اگر نہ ہوتا تو انسان خود فراموشی کے اس مسئلے میں گرفتار نہ ہوتا, دین اس بات کا باعث بنا ان کے نزدیک. اب آئیے ہم تلاش کرتے ہیں کہ خود فراموشی کے مسائل میں کیا واقعاً دین مسئلہ ہے, دین رکاوٹ ہے کہ انسان اپنے آپ کو نہ پہچانے. تو آپ تلاش کیجئے کوئی بھی تحریک دنیا میں جتنی اب تک اٹھی ہیومنزم کے اعتبار سے, کوئی بھی تحریک نے کتنا بیان کیا ہو انسان کے موضوع کو, مگر جتنا بیان ادیان آسمانی نے کیا. چلیے اگر آپ کو پھر سیر کراؤں ایک مرتبہ ماضی کی, فرشتے کھڑے تھے اور حضرت آدم کو خدا نے ان کا مسجود قرار دیا تھا. اگر یہ خود فراموشی کی بنیاد پر دین رکاوٹ ہوتا تو خدا نے پہلے انسان کو اتنا بڑا بنایا کہ فرشتے اسے سجدہ کر رہے تھے. فرشتے اسے, یہ دین کا آغاز, یہ کائنات کی ابتدا, یہ حضرت ابو البشر جناب آدم علیہ السلام کا مقام ایک انسان ہونے کی حیثیت میں, خلیفہ خدا ہونے کی حیثیت میں. کیا قرآن نہیں کہتا کہ جب پروردگار نے اپنی امانت کو پیش کیا پہاڑوں پر تو پہاڑوں نے خدا کی امانت کو اٹھانے سے انکار کر دیا اور وہ اس امانت کے بوجھ سے خوف کھانے لگے, مگر انسان ایسا تھا جس نے خدا کی امانت کے بوجھ کو اٹھا لیا. تو خدا نے انسان کو بنایا ایسا ہی ہے. وَالشَّمْسِ وَضُحَاهَا وَالْقَمَرِ اِذَا تَلَاهَا والنہار اذا جلاها واللیل اذا یخشاها والسماء وما بناها والارض وما طحاها ونفس وما سواها. گیارہ قسمیں خدا نے کھائیں تب جا کر انسان کی خلقت بعنوان نفس بیان کی ہے. تو گیارہ قسمیں کھا کر خدا نے حیوان کو بیان نہیں کیا, قلب کو بیان نہیں کیا, خدا نے گائے کو بیان نہیں کیا, خدا نے فیل کو بیان نہیں کیا, بیان کس کو کیا, انسان کو بیان کیا. تو انسان کو خدا نے کچھ تو ایسا بنایا ہے کہ انسان اپنے آپ کو پہچانے, جب تک اپنے آپ کو نہیں پہچانے گا ایسے ہی استعمال ہوتا رہے گا استعمار کے ہاتھوں. تلوات پڑھے محمد والے محمد, جب تک نہیں پہچانے. اب یہ مسئلہ کل کی بات سے مجھے منسلک کرنا ہے, خود فراموشی کے مسائل بھی بیان کرنے ہیں, اور پھر انسان کو انسان کی تلاش میں ایک درد کی طرف پھر واپس موڑ کے لانا ہے. لیکن پہلے خود فراموشی کے مسائل میں پہلا مسئلہ کہ انسان نے اپنے آپ کو فراموش کیوں کر لیا, کہ اپنی حقیقت سے نابلد ہو گیا. جب اپنے آپ کو پہچانا ہی نہیں, بڑی آسان سی مثالیں ہیں کہ اگر آپ کو ایک چمکتا ہوا पत्थर दिया जाए, आपने कभी जिंदगी में गोल्ड देखा ना हो तो आप कहां रखिएगा चमकते हुए पत्थर को, आप जानते ही न थे। अब बच्चा उससे खेले कि घर में उससे और कोई काम लिए जाए, हो सकता है निशाने लिए जाए उससे, क्योंकि आपको नहीं मालूम कि कदर व कीमत क्या है, तो उसको उसका मकाम नहीं मिल रहा। कभी ठोकर में आता है, कभी दीवार पे मारा जाता है, कभी बर्तन साफ करने के लिए उसे बर्तन पे रगड़ा जाता है। क्यों? इसलिए कि आपको उसका मकाम नहीं मालूम है। जब मकाम नहीं मालूम, कदर व कीमत नहीं मालूम, तो फिर ऐसे ही ठोकरें नसीब में होती हैं। और पैगंबर आए ही इसलिए थे कि इंसान को ठोकरों से बचाकर उसका मकाम याद दिला दे, वरना खुद फरामोशी में। पहला मसला कि इंसान ने अपने आप को भुलाया क्यों है, कि इंसान अपने आप को जानता ही नहीं कि वो है क्या, बस रूटीन की लाइफ है, सो जाइए, उठ जाइए, खा लीजिए, पी लीजिए। मुझे बताएं ईमानदारी से, अगर इसी का नाम लाइफ है तो मुझ में और हैवान में क्या फर्क है? सलावत पढ़े मोहम्मद वाले मोहम्मद। बच्चों के इंसान के मसाइल को बयान करना आसान नहीं है, इसलिए कुछ आयात से इस्तेफादा कर रहा हूं। आपकी इजाजत हो तो मैं इसको देख लूं। एक बात तो हम कल बयान कर चुके हैं कि इंसान की असलियत क्या है। असलियत इंसान का असल वतन है खुदा की कुर्बत। इंसान का असल वतन क्या है? खुदा की कुर्बत। इंसान जब खुदा से दूर होता है तो फिर परेशान होता है, इसलिए हर अमल की नीयत क्या है? कुर्बतन। वो मैं क्या जुमला इस्तेमाल करूं, वो कहते हैं कि पता नहीं क्या बात है मौलाना साहब, मजलिस में बैठ के नींद बहुत आती है, तो मजलिस में नींद आए कि दर्स में नींद आए। मैंने उस्ताद से पूछा, उस्ताद ये मसला क्या है, नींद बहुत आती है। कहने लगे बेटा बात यह कि नींद हमेशा फूलों की सेज पर आती है, कांटों पर तो नहीं आती। जब कुर्बत खुदा इंसान को नसीब हो, मैं क्या और मिसाल आसान कर दूं, जिनकी माएं हयात हैं, खुदा साया सलामत रखे उनकी माओं का उनके सरों पर, कभी आप अपनी मां के पास जाइए और मां की गोद में सर रख दीजिए। आप कितने बड़े हो जाइए, कितने बड़े हो जाइए, लेकिन रहेंगे मां के लिए छोटे, कि मां वो आपकी भी मां है। आप कितने बड़े हैं, जितने बड़े भी हैं, वो आपकी भी मां है। जब आपने उसकी गोद में सर रखा, ना चाहते हुए भी आंखें बंद होने लगी। क्यों? कि रूह को सुकून मिल गया। तो इंसान, पहला मसला, इंसान आया कहां से? इन्ना लिल्लाहे व इन्ना इलैहि राजिऊन। ये आयत सिर्फ मैयतों पे पढ़ने के लिए नहीं है, ये अलग बात है कि हमने कुरान मजीद को शायद इस हद तक लिया कि ईसा ने सवाब समझा, कब हकीकत का बाप समझा। कुरान खोले और बंद कर दे, मुकम्मल हो गया कुरान। मुकम्मल कब होगा इंसान? ये कुरान तो इंसान को मुकम्मल करने आया था, ना कि खत्म तिलावत कुरान के लिए। सलावत पढ़े मोहम्मद वाले मोहम्मद। तो पहला मसला, इन्ना लिल्लाहे व इन्ना इलैहि राजिऊन, उसके ज़हन में बात सुन लीजिए, कल की बात से मुंसलिक हो जाएगी। क्योंकि इंसान की असलियत खुदाइयत है, यानी खुदा की तरफ जाना है। आया वहां से है ना, वहां से आया है। क्यों वहां से आया है? रूह इलाही साथ लेकर आया है, तो इसका दिल यहां लगता नहीं है, बज़ाहिर ऐसा है। चलिए एक जुमला आसान करता हूं कि वो एक ऐसे नवादरात एक नुमाइश पर एक साहब पहुंचे, गैर मुल्क का वाकया है, गैर मुस्लिम मुल्क का, तो वहां मुजस्मे रखे हुए थे। यह वाकया बयान किया शहीद मुर्तजा मुताहिरी ने। वो गुजर रहे थे तो देखा एक मकाम पर मुजस्मा खातून का है, और आप अब समझ सकते हैं कि मुजस्मे जब खवातीन के हों तो पैगाम क्या होगा और क्या इंसान को समझाना होगा। लेकिन अजीब बात थी कि खातून का मुजस्मा तख्त पर और मर्द का मुजस्मा खातून के मुजस्मे की तरफ मुंह किए हुए, और एक पांव उस तख्त पर है उस मर्द का और एक पांव बाहर फिजा में है, जैसे वो इससे फरार इख्तियार कर रहा हो, जैसे वो खातून की कुर्बत से فرار اختیار کر رہا ہو. یہ مجسمہ دیکھ کر وہ حیران ہو گیا کہ اس میں مجسمہ بنانے والے نے کیا پیغام دیا. عام طور پہ پیغام تو اس کے برعکس ہوتا ہے, یہ فرار کیسے ممکن ہے؟ تو جب وہاں پوچھا گیا کہ یہ مجسمہ کس کے تصورات کی بنیاد پہ بنایا گیا, تب کا یہ افلاطون کا نظریہ ہے اس کی بنیاد پہ مجسمہ بنایا گیا. وہ کیا ہے کہ جب انسان وصال کے لمحات کو پا لیتا ہے تو پھر اس کا عشق ختم ہو جاتا ہے. صلوات پڑھے محمد و آل محمد. میں نے بہت احتیاط جملہ مکمل کیا, اس کو یوں کہہ لیجیے, وصال عشق کا متفن ہے. اور اگر یہ بات سمجھ میں وہاں سے نہ آئی ہو تو ابھی جب آپ نے افطار کیا تھا نا, افطار سے پہلے چمکتے ہوئے سموسے گرم گرم پکوڑے مجھے متوجہ کر رہے تھے. میں بار بار گھڑی دیکھتا تھا کب اذان ہوگی, کب اللہ سے دعا مانگتا تھا جلدی سے اذان ہو جائے. آج 7:07 کہاں 18 منٹ ہوں گے, جلدی سے ہو جائے. مثال دے رہا ہوں, یہ شربت ٹھنڈا ٹھنڈا مجھے متوجہ کر رہا تھا. بہت غور کیجئے گا, روزہ کھلنے کے 2 منٹ کے بعد وہ شربت بھی ہے, پکوڑے بھی ہیں, سموسے بھی, مگر اب دل بھر گیا. وصال عشق کا متفن ہے. جب وصال ہو جائے تو عشق دفن. عجیب بات ہے, یہاں تک سفر کیا تھا, یہاں تک چل کے آئے تھے, جیسے ملاقات ہوئی ذائقوں سے لذات سے تو کیا ہوا, ختم ہو گیا, کیش ختم ہو گیا. کیوں ختم ہو گیا؟ کہ اصلاً یہ انسان کا وصال نہیں تھا, وصال ذات الہی سے قربت ہے. یہ جتنی ملاقاتیں ہیں میری اور آپ کی اپنے جذبات اور خواہشات کی تکمیل, جتنی ملاقاتیں ہیں کھانے پینے کے معاملات سے باقی معاملات میں ہوں, یہ کمال غیر مطلق سے ملاقات ہے. اس میں وصال ہوگا تو عشق ختم ہو جائے گا. واحد مقام ہے کمال مطلق کی قربت جہاں عشق مکمل ختم نہیں ہوتا. بے خطر کود پڑا آتش نمرود میں عشق ہو. اگر کیفیت ایسی تو اصلاً کمال مطلق کون ہے؟ کمال مطلق خاتون مرد کے لیے نہیں ہے, مرد خاتون کے لیے نہیں ہے, ذائقہ میری زبان کے لیے نہیں ہے. کمال مطلق ذات خدا پروردگار عالم کی ذات ہے. جب انسان وہاں پہنچتا ہے تو پھر عشق دفن نہیں ہوتا, بلکہ عشق اور بڑھتا جاتا. صلوات پڑھے محمد و آل محمد. تو دوسرا مقام جو قرآن نے استعمال کیا, وَلَا تَكُونُوا كَالَّذِينَ نَسُوا اللَّهَ فَأَنسَاهُمْ, سورہ حشر, انساہم انفسہم, سورہ حشر آیت نمبر 19. پھر دوبارہ پڑھتا ہوں, وَلَا تَكُونُوا, مت ہو جاؤ تم, كَالَّذِينَ, ان لوگوں کی طرح سے, نَسُوا اللَّهَ, کہ جنہوں نے اللہ کو بھلا دیا. جب انہوں نے اللہ کو بھلا دیا, فَأَنسَاهُمْ أَنفُسَهُمْ, تو اللہ نے خود ان کا اپنا آپا بھلا دیا. میں نے ترجمہ ذرا سا ہٹ کے کیا ہے, اردو میں خاص ترجمہ, اپنا آپا بھلا دیا, اپنے آپ کو بھول جائے. یہ اپنے آپ کو ہم کیسے بھول گئے؟ کیونکہ ہم نے خدا کو بھلا دیا. وَلَا تَكُونُوا كَالَّذِينَ, مت ہو جاؤ ایسے کہ جیسے وہ لوگ تھے جنہوں نے اللہ کو بھلا دیا, تو اللہ نے اس کے جواب میں خود ان کے نفس کی معرفت کو ان سے چھین لیا. اپنے نفس کی معرفت انسان کو حاصل نہ ہو, ایک وجہ قرآن نے بیان کی, کیوں کہ انسان نے رب سے دوری اختیار کر لی. سورہ حشر آیت نمبر 19, ایک عجیب جملہ ہے, حسین الفاظ ہیں. انسان جتنا رزق کو ڈھونڈتا ہے اتنا اگر رزاق کو ڈھونڈ لے تو انسان کہاں سے کہاں پہنچ جائے. بے سمجھ ترو بہی انفسہم, سورہ بقرہ آیت نمبر 90, بے سمجھ ترو بہی انفسہم, کتنا برا ہے جو انہوں نے اپنے نفس کا سودا کر لیا ہے. کتنے لوگ نفس کو بیچتے ہیں، بس اوقات تو نفس بکتا ہے اور مجھے معلوم بھی نہیں ہوتا میں کب بک گیا. کبھی اس لیے معلوم نہیں ہوتا کہ میرے نزدیک نفس کی ویلیو کوئی نہیں ہے. اگر ایک ٹیشو میرے ٹیشو باکس میں سے کم ہو جائے تو مجھے خبر نہیں ہو سکتی، اس لیے کہ ٹیشو کی کیا اہمیت ہے. کہیں ایسا نہ ہو کہ میرا نفس بھی اتنا ہی ارزاں نہ ہو جائے کہ بک بھی جائے اور مجھے خبر نہ ہو. اس کے بعد تیسرا مقام کہ جہاں پر خدا نے استعمال کیا، الذین خسروا انفسهم فهم لا یؤمنون، سورہ انعام آیت نمبر 12 اور آیت نمبر 20 دو مقامات پر. الفاظ کیا ہیں؟ الفاظ ہیں الذین خسروا انفسهم، جنہوں نے اپنے نفسوں کا نقصان کیا ان کی پہچان، فهم لا یؤمنون، تو ایمان وہ لاتے ہیں جو اپنے نفسوں کا فائدہ چاہتے ہیں، جو اپنے نفسوں کا نقصان چاہتے ہیں وہ ایمان نہیں لا سکتے. اس لیے بہت سارے عوامل میں سے ایک عامل، جب انبیاء آتے تھے ان کی ہدایت کے لیے تو وہ اپنے تھوڑے سے علم پر خوشی محسوس کرتے تھے. ہمیں انبیاء کا علم نہیں چاہیے، ہمارے پاس تھوڑا سا علم موجود ہے، بجائے اس کے کہ اپنی جہالت پر توجہ کرتے اور انبیاء کے علم سے اپنی جہالت کو مٹاتے، انبیاء کے علم کے مقابلے میں اپنے تھوڑے سے علم کو لگے کھڑے ہو گئے. کیوں؟ اسی لیے کہ انہوں نے اپنے نفسوں کا نقصان کرنا چاہا بجائے فائدہ تلاش کرنے کے. اور اب آئیے دوسرا مسئلہ کہ جہاں پر خود فراموشی کے نتائج میں پہلا نتیجہ نکلتا، غیر کو اصل سمجھ لینا. کیا مطلب؟ جو اصل نہیں ہے اس کو اصل سمجھ لینا. بہت سے مقامات پہ ہوتا ہے، کبھی اگر بیٹھیے منطق کی کلاس میں تو آپ کو اندازہ ہو کہ پھر کہتے ہیں کہ وہ نتیجے کو نتیجہ نہ سمجھنا، یہ نتیجہ نہ ہو اس کو نتیجہ خیال کر لینا. بہت سے مقامات پر مقدمہ قائم کرنا، مقدمہ صغرا کبرا کو ملاتے ہوئے، پھر کہاں پہنچ جائے انسان. اپنے آپ کو پھر روکتا ہوں، الفاظ مشکل نہ ہونے پائیں، بحث مشکل ضرور ہے، اور جب بحث مشکل ہو تو مشکل کو شاہ کا دامن تھام لینا چاہیے، مولا آسان کر. اب آئیے، الذین یاکلون الربا، وہ لوگ جو کھاتے ہیں سود، لا یقومون الا کما یقوم الذی یتخبطہ الشیطان من المس، وہ ایسے کھڑے ہوتے ہیں جیسے کوئی ایسا انسان کھڑا ہو جسے شیطان نے خبط الحواس بنا دیا ہو اپنے آپ سے لپٹا کر. عجیب جملے قرآن مجید کے، الذین یاکلون الربا، جو سود کھانے والے ان کی پہچان وہ ایسے خبط الحواس. شریعت نے سود حرام کیوں قرار دیا؟ خنزیر حرام کیوں قرار دیا؟ شراب کیوں حرام قرار دی ہے؟ ہو سکتا ہے کہ اس مادہ بدن کے لیے اچھے ہوں سود بھی، اچھا ہو خنزیر کا گوشت بھی، بہت بڑھ جائے گا میرا بدن، ہو سکتا ہے بہت عمدہ ہو شراب بھی، لیکن خدا نے انسان کو انسان بنایا ہے، موٹا تازہ حیوان نہیں بنایا. حرام انسان بھی کیا، اب یہ الگ بات ہے کسی انسان نما حیوان کو حیوان بننے کا شوق زیادہ ہو جائے، لیکن اصل جو پیغام پروردگار وہ انسان کے لیے. تو یہ مثال سورہ مبارک بقرہ آیت نمبر 275، پھر پڑھتا ہوں غور کیجئے، الذین یاکلون الربا لا یقومون، وہ کھڑے نہیں ہو سکتے پھر، الا کما یقوم، سوائے اس کی طرح جو کھڑا ہو، الذی یتخبطہ الشیطان من المس، جیسے کہ شیطان نے اسے لپٹا کر خبط الحواس کر دیا ہو، ایسے کھڑے ہوتے ہیں وہ سود کھانے والے. اور کیا کہتے ہیں؟ ذالک بانہم، اور کہتے ہیں، کیا کہتے ہیں؟ سود کھاتے بھی ہیں، پھر سود کے حوالے سے اس پر دلیل قائم کرتے ہیں. ذالک بانہم قالو، کیا کہتے ہیں؟ قالوا انما البيع مثل الربا، عجیب بات ہے، वो ये नहीं कहते कि इन्नमर रिबा मिस्लुल बाय, ये कहते हैं इन्नमल बाय ओ मिस्लुल रिबा। बहुत गौर कीजिएगा, बड़ा फर्क दोनों के अंदर है। वो ये नहीं कहते कि सूद नफे की तरह से है, बल्कि कहते नफा सूद की तरह से है। अल्लाहु अकबर। यानी उनकी जहनी हालत पे गौर कीजिए कि माकूस से चल रहे, अक्स में चल रहे हैं। वो ये कहते कि सूद जो है ये ऐसे ही है जैसे मुनाफा कमाते हैं, नफा होता है खरीदो फरोख्त के अंदर। वो कहते कि सूद मिसले नफे के है, इसलिए हम इस्तेमाल कर रहे हैं। नहीं, कहते हैं खरीदो फरोख्त मिसले सूद के है। अल्लाह अकबर। ऐसे सूद खोर इंसान के नजदीक क्या है? वो कहता है जी ये जो खरीद व फरोख्त है ये भी सूद की तरह तो है, तो जो ज्यादा पैसा जमा कर ले वो ज्यादा अपने मकाम व इज्जत को हासिल करने वाला इंसान है। बस कोई तरीका हो जिससे इंसान पैसा जमा कर ले, बड़ा मकान हो जाए, बड़ी दुकान चले, बड़ा कंपनी का मालिक हो जाए। तो गैर को असल क्या है? असल है बाय, रिबा नहीं है असल। गैर को सूद को उसने असल करार दिया कि इसके जरिए से पैसा कमाकर मैं इस मकाम पर आ सकता हूं। तो पहला मसला वाजे हो गया कि इंसान अगर खुद को फरामोश करे तो पहला नतीजा यह निकलता है कि इंसान गैर को अपनी असल करार देता है, हराम को हलाल समझ लेता है। उसकी निगाह में पैसा जमा करना है, चाहे यहां से आए या चाहे वहां से। सलवात पढ़े मोहम्मद वाले में। मुझे पूरा अंदाजा है कि जरा सी बहस सकील हो गई, और ये सकालत तो होना थी जब इंसान की बहस में जाएंगे, सकालत तो होगी। मैं वाकया सुनाकर आप पर टाइम पास करूं ये मुमकिन नहीं है, मुझे बहस मुकम्मल करना है। तो नतीजा पहला वाजे हो गया कि इंसान खुद फरामोशी में क्यों गिर गया? इसलिए खुदा से दूर हो गया, और खुदा से दूर होने के बाद अपने नफ्स को भुलाने के बाद उस पर एक पहली कयामत टूटी कि उसने हर गैर को अपनी असल करार दे दिया, हत्ता के बुतों को खुदा समझने लगा, हत्ता के शराब को शरबत शहद समझने लगा, हत्ता के सूद को हलाल नफा समझने लगा कि गैर को अपनी असल करार दिया। अब आइए, यहां तक तो बात थी इंसान के मौजू के बारे में। अब जो आयत चल रही है उसका जुमला मुकम्मल तो कर ले। हमने कल बात मुकम्मल की थी, फजअलनाहु समीअन बसीरा, इन्ना हदेनाहु सबील इम्मा शाकिरन व इम्मा कफूरा। खुदा कहता है हमने इंसान को रास्ता बता दिया है। हिदायत की किस्में हैं, एक हिदायत है फितरी उमूमी हिदायत जो सबके अंदर पाई जाती है, पत्थर में भी है, हशर जितने भी हशरातुल अर्ज सबके अंदर है, और हशरातुल अर्ज के अलावा परिंदगान में भी है, हैवानात में भी, इंसान में भी। फितरी हिदायत ये अलग चीज है। इसके अलावा हिदायत की दो किस्में, एक हिदायत इरातु तरीक और एक हिदायत ईसाल इलल मतलूब। मैंने आपसे पूछा कि भाई मस्जिद इमाम हुसैन अलैहिस्सलाम कहां पर है? उम्मे खन्नूर में। आपने कहा ये मैप है, इसका यूं जाइए, यूं जाइए, यूं जाइए, यूं जाइए, पहुंच जाइएगा। अब जितने मोड़ आपने मुझे दिखाए इतने मोड़ समझ में आए तो क्या बात है, मैं पहुंच जाऊंगा। इरातु तरीक रास्ता दिखा देना, अब पहुंच गया तो इसमें कुछ आपका कमाल कुछ मेरा कमाल है, और नहीं पहुंचा तो आपका कमाल तो है मेरा कमाल नहीं है। इसलिए रास्ता दिखाना और है। एक मरतबा आपको मुझसे मोहब्बत हो गई, नहीं मुझे साहब आप कहां जाएंगे नक्शे को देखकर, आइए हम आपको लिए चलते, और आप साथ साथ लेके चले। एक जगह ट्रैफिक जाम था, सिग्नल बंद था, रास्ता मुड़ गया था, अगर मैं नक्शे पर चलता कहां पहुंचता? आपको मालूम था कि रास्ता अगर बंद हो तो यहां के बजाय वहां से निकलना है, अगर पानी ना मिले तो मिट्टी से तयम्मुम कर, रास्ता तो मालूम है ना, यह रास्ता बंद है, रोजे में बीमार हो गए तो फिदिये का रास्ता मौजूद है। तो परवरदिगार ने हिदायत की दो किस्में करार दी, एक हिदायत वो जो इरातु तरीक रास्ता दिखाना, और एक है ईसाल इलल मतलूब, बंदे का हाथ थाम कर उसे मतलूब तक पहुंचा देना। इन्ना हदेना हु सबील, यहां पर ईसाल इलल मतलूब नहीं है, हमने रास्ता दिखा दिया है। इम्मा शाकिरन, अब चाहे रास्ते पर चलकर शाकिर बनिए। शाकिर का मतलब क्या है? शाकिर का मतलब शुक्र नेमत करने वाला। शुक्र नेमत क्या है? शुक्र नेमत यह कि मैं इस नेमत को जाहिर करूं मुनइम की तरफ रग़बत देते हुए। क्या मतलब? अगर मैं आपसे पूछूं, भाई माशाल्लाह आपने बड़ा उम्दा लिबास पहना हुआ है, मैं आपसे पूछूं माशाल्लाह आपने आज तो अफ्तारी में बड़ा अच्छा सामान भेजा, वैसे तो खजूर जो है बहुत उम्दा है माशाल्लाह जो आपने खिलाई है, अब आप कहें हाजा मिन इंदिल्लाह, ये तो परवरदिगार ने मुझे दी है। आप नेमत को मुनइम की तरफ मुतवज्जे करवाएं, ये शाकिर है। और काफिर का मतलब वो काफिर नहीं कि जो काफिर मजहब है, जो काफिर अकीदे तौहीद है, या मुराद वो नहीं है, क्योंकि शाकिर के मुकाबले पे काफिर है। रास्ता बता दिया, शाकिर बनो या काफिर बनो, रास्ते पे चल के फिर खुदा को पहचान लो, शाकिर हो जाओगे, और रास्ते पे चल के खुदा को भूल जाओ, काफिर हो जाओगे। कभी ऐसा होता है मैंने कहा नहीं साहब ये तो मैंने खुद कमाया है, ये कहां से लाए पैसा? यार आजकल तो पैसे का हिसाब देना पड़ रहा है, ये पाकिस्तान से बाहर कैसे गया और अंदर कैसे आया? अब दो अफराद का हिसाब किताब हो रहा है, यहां का हिसाब समझ में आ जाए तो फिर वहां के हिसाब को भी इंसान याद कर ले कि अगर कभी वाकई कोई हिसाब लेने वाला हिसाब लेने खड़ा हो जाए तो बच्चे की गाड़ी इतनी कीमती कहां से आई? इसलिए इन्ना हदेना उस सबील इम्मा शाकिरन, जब नेमत को आप पाइए तो नेमत के देने वाले का इजहार कीजिए कि ये मुझे खुदा ने दी है। अगर आपने ये नहीं कहा कि ये मुझे खुदा ने दी है, आपने कहा ये मैंने खुद कमाई है, तो आप काफिर हैं। काफिर वो वाले नहीं, सलावत पढ़े मोहम्मद वाले। काफिर बाईमाना कि जो शाकिर के मुकाबले वाके हो। शाकिर कौन? जो नेमत को मुनइम की तरफ पलटाए, उसने दिए मुझे अल्हम्दुलिल्लाह, बड़ा उम्दा मकान दिया, बेहतरीन गाड़ी दी है, उम्दा मकान अल्लाह ने दिया है, शाकिर हो गया। यानी ये कहना कि शुक्र अल्हम्दुलिल्लाह ये अलग कैफियत है, यहां मुराद क्या है? शाकिर जाहिर करने वाला, नेमत को नेमत देने वाले की निस्बत से जाहिर करने वाला, और इस निस्बत को छुपाने वाला कौन है? काफिर। अब आइए, चलिए खुदा ने बड़ी नेमत दी मुझे और आपको, इसलिए हम हर मजलिस में आले मोहम्मद का तस्करा करते कि हमें ये नेमत अल्लाह ने दी। और आज इस नेमत का तस्करा है वो अजीम शख्सियत, एक ऐसे इमाम की वालदा मोहतरमा हैं जिन इमाम की निस्बत मैंने बयान की एक इमाम के बारे में कल कि पांचवें इमाम की वालदा कौन, आज छठे इमाम की वालदा है। बस इतना काफी है कि वैसे तो हम सबके सब अहले बैत के मानने वाले हैं, मगर जो गैर सादात हैं वो अपने आप को काजमी नहीं कह सकते, जो गैर सादात हैं वो अपने आप को मूसवी नहीं कह सकते, जो गैर सादात हैं वो अपने आप को नहीं कह सकते तकवी, नहीं कह सकते नकवी, लेकिन सब के सब अहले बैत के मानने वाले जब फिकह जाफरिया पे अमल कर रहे हों तो अपने आप को जाफरी तो कह सकते हैं। तो एक लफ्ज ऐसा आता है जहां लफ्ज शेख और सैयद निकल जाता है, सब जाफरी सलवात पढ़े मोहम्मद वाले। तो उस इमाम की वालदा कौन है? जब इमाम ऐसे तो इमाम की वालदा कैसी होंगी? इमाम अपनी मादर मेहरबान के बारे में इरशाद फरमाते हैं, उम्मी मेरी मां, कानत मिम्मन आमनत व आयकनत व अहसनत, अल्लाहो युहिब्बुल मोहसिनीन। इमाम फरमाते हैं मेरी मादर मेहरबान उन खवातीन में से उन खवातीन के गिरोह में शामिल के जो ईमान की मंजिल पर, यकीन की मंजिल पर और एहसान की मंजिल पर फाइज। ये कौन शख्सियत है? वही शख्सियत है जो खाना खुदा बैतुल्लाहिल हराम का तवाफ करते हुए हजरे अस्वद के पास पहुंची हैं तो अपने बाएं हाथ से हजरे अस्वद को इस्तलाम कर रही हैं, बाएं हाथ यानी उल्टे हाथ से। तो किसी ऐसे ही सर फिरे हुए मजहबी शख्स ने, जैसे आजकल बहुत से मिल जाएंगे आपको, ये कह दिया कि ये आप क्या कर रही हैं, सीधे हाथ से इस्तलाम करना चाहिए। इरशाद फरमाया हमें तुम्हारे इल्म की जरूरत नहीं है, हमें तुम्हारे इल्म की जरूरत नहीं है। मैं तफसील में जाऊं तो बात बहुत आगे बढ़ जाए, खाली एक जुमला कहता हूं, मोमिन के दोनों हाथ सीधे हो। सलावत पढ़े मोहम्मद वाले ने, मोमिन के दोनों हाथ सीधे होते हैं और मुनाफिक के दोनों हाथ उल्टे होते हैं। जो उल्टे रास्ते पे चलेगा उसका कौन सा हाथ सीधा होगा? जो सीधे रास्ते पे चले उसका कौन सा हाथ उल्टा होगा? तो बात यह है कि उल्टे हाथ से इबादत के मसाइल वो अलग मौजूआत में जाएंगे। फिलहाल जनाबे उम्मे फरवा, उम्मे फरवा आपका असल इसमें ग्रामी नहीं है, असल इसमें ग्रामी आपका फातिमा है। और फातिमा की कुनियत या लकब मशहूर हुआ उम्मे फरवा के नाम से। उम्मे फरवा, फरवा के माना क्या है? कभी कभार तो हम नाम रख लेते हैं बगैर मतलब जाने हुए, लेकिन अब मैं लिसानुल अरब की बात करूं कि इब्ने मंजूर क्या कहते हैं, या तरीही की बात करूं कि उसने लुगात में क्या लिखा है, खुलासा बयान कर देता हूं। फरवा कहते हैं एक ऐसी कैफियत को या ऐसे लिबास को, लिबास के हिस्से को जिससे सर के बाल छुपाए जाते हैं, यानी हिजाब की वो कैफियत को फरवा कहते हैं जो सर के बालों को छुपा ले। अब उसे टोपी कहिए मर्दों के लिए या रुमाल कहिए मर्दों के लिए, मकना या नकाब कहिए खवातीन के लिए। तो असलन ये फरवा और उम्मे फरवा, उम्मे फरवा का मतलब फरवा की मां नहीं, बल्कि वो शख्सियत जिसने हिजाब से इतनी मोहब्बत की कि उसका लकब ही हिजाब की मां पड़ गया। इसलिए आपका असली इस्म गिरामी लोगों को याद बहुत कम, फातिमा। फातिमा ने उम्मे फरवा किसकी बेटी है? ना कासिम की बेटी है। कासिम कौन? कासिम उन सात अफराद में शामिल हैं कि जो इमाम सैयद सज्जाद अलैहिस्सलाम के असहाब में शामिल। मुझे पूरा एहसास है कि आप थक चुके हैं, सलवात पढ़ते पढ़ते बहुत पढ़ ली है। 5 मिनट बस, रहमत खत्म हो रही है, रहमत मुसलसल है। लेकिन तो अब ये सात अफराद, उन सात में से एक कासिम। कासिम कौन? कासिम मोहम्मद के बेटे। मोहम्मद कौन? अबू बकर के बेटे। ये अस्मा की औलाद, और अस्मा के बेटे मोहम्मद और मौलाए मुत्तकियान की यहां परवरिश, और उसके बाद मोहम्मद की औलाद किससे हुई? जनाबे शहर बानो की बहन जनाबे कैहान बानो से। और नाम क्या हुआ? कासिम। कासिम मोहम्मद के बेटे, और कासिम की शादी अस्मा से हुई। अस्मा कौन? अस्मा अब्दुल रहमान बिन अबी बकर की बेटी, यानी उनके चचाजाद से रिश्ता कायम हुआ। मोहम्मद का निकाह किससे हुआ? कासिम का किससे निकाह हुआ? अस्मा से। मोहम्मद का हुआ शहर बानो की बहन से। और यहां इन दो के मुलाकात के बाद खुदा ने एक ऐसी नेमत अता की जिसे फातिमा कहते हैं। ये फातिमा नहीं, उम्मे फरवा। इनकी दो बेटियां, एक का नाम उम्मे हकीम है और एक का नाम उम्मे फरवा है। उम्मे हकीम वो खातून है, खाली इशारा करते हुए, कि जिनका निकाह इसहाक अरीजी से हुआ। इसहाक अरीजी और उम्मे हकीम की औलादों में बाद में आगे चलकर हजरत अबू हाशिम जाफरी, 10वें इमाम के सहाबी, इनका नाम आपने बहुत सुना है, उनकी औलाद से। और यहां उम्मे फरवा इमाम जाफर सादिक अलैहिस्सलाम की वालिदा मोहतरमा, اور امام کی یہ والدہ کا مقام کتنا بلند، ابھی آپ نے سن لیا بچپنا کیسے گزرا، ماں اسما ہیں، خدمت خانوادے اہل بیت میں جاتی ہیں، تربیت ایسی حاصل کی ہے کہ محبت اور اہل بیت اطہار کی محبت آپ کے دل میں بڑی مضبوط ہے، اسما کے دل میں. اسما اور جناب قاسم، قاسم فقی بھی اور عالم بھی اور امام کے صحابی بھی. جب رشتہ قائم کیا گیا، رشتہ کس نے بھیجا؟ رشتہ لے کر جناب ام عبداللہ گئی ہیں. ام عبداللہ کون؟ جناب فاطمہ. فاطمہ کون؟ امام مشتبہ کی بیٹی، یعنی کہ پانچویں امام کی والدہ اپنے بیٹے کا رشتہ لے کر یہاں پر گئیں. اور رشتہ جب پہنچایا گیا تو پورا خانوادہ الفاظ کیا جناب قاسم کی، قاسم کہتے ہیں کہ میرے اور گھر کے تمام لوگ آپ کے ہی دست کرم میں ہیں، ہمارے فیصلوں کا پورا اختیار آپ کے ہاتھ میں ہے. پھر بھی آپ نے اپنے گھر میں اس خبر کو جب پہنچایا تو اسما بھی خوش، خود فاطمہ بھی خوش، ابن فروا، خود قاسم بھی خوش، شکر خدا ادا کر رہے تھے کہ امام محمد باقر علیہ السلام کا رشتہ آیا ہوا. جیسے اپنی ماں کو یاد کرتے ہیں، کبھی ٹائم نکال کے امام کی ماں کو بھی یاد کریں نا. اور میں سمجھتا ہوں کہ جتنا توسل آپ آئمہ اطہار سے کرتے ہیں، کم از کم تھوڑا توسل ان کی امہا سے بھی کیا کیجئے، کہ ان کی مائیں خود اپنے مقام پر مقام توسل ہیں. جناب فاطمہ کا تذکرہ، یہ ام فروہ اور چھٹے امام کی آمد کے بعد ایک زمانہ آپ نے گزارا اپنے فرزند کے ساتھ، اپنے شوہر نامدار کے ساتھ. اور جب آپ کے شوہر نامدار شہید کر دیے گئے، یعنی پانچویں امام شہید کر دیے گئے، تو پانچویں امام کی شہادت کے بعد جناب ام فروہ بعد میں انتقال کرتی، اور اس حد تک انتقال پر غم منایا گیا کہ چھٹے امام نے مجلس اعضا منعقد کی اپنی ماں کے غم میں، اور پرسہ و تعزیت کے لیے خاندان بھر کے لوگ جمع ہوئے تھے. لیکن عزیزو، ایک طرف یہ غم ہے کہ جو امام کی والدہ کو تعزیت پیش کی جا رہی ہے، ہائے میرا مولا، اپنی ماں کے جنازے پر غم گسار ہوں گے، جنت البقیع میں اپنے شوہر نامدار کی قبر کو آج دیکھتی ہوں گی، جناب ام فروہ محمد عاقر کی ٹوٹی ہوئی قبر کو دیکھتی ہوں گی. ہائے، خود ام فروہ جنت البقیع میں دفن کی گئی، مگر قبر کا نشان نہیں معلوم. مجھے کربلا کا وہ جملہ یاد آتا ہے کہ ایک چھوٹا سا جنازہ تھا جسے امام نے دفنایا تھا، اور جب ظالموں نے شہیدوں کے سر کاٹ کاٹ کے نو کے سنا پہ بلند کیے جا رہے تھے، ہر قبیلے کو ایک سر مل رہا تھا، تو ایک مرتبہ ایک قبیلہ سر سے محروم رہ گیا تھا. کسی ظالم نے عجیب مشورہ دیا کہ اس کے یہ کیا کیا جائے، کہ حسین ایک بچے کو لے کر آئے تھے، ارے اس کے سر کو نکا اس کے سر کو کاٹ کے بلند کیا جائے، کہاں ہے بچے کی لاش، کتنی قبریں چھپائی جائیں، کتنی قبروں کا ماتم کیا جائے. وا غربت آ نیزہ مارتے ہوئے نرم زمین میں چلے، ایک مرتبہ پشت خیمہ پر جو نیزہ مارا گیا، ارے شہزادے کی لاش قبر مبارک سے باہر آ گئی، بچے کا سر کاٹا گیا، نو کے سنا پر سوار. اللہ ولعنت اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا حی منقلب ینقلبون. پروردگار واسطہ محمد و آل محمد کا، پروردگار واسطہ جناب ام فروہ کا، واسطہ مادر امام صادق، پروردگار جنت البقیع میں. یہاں تو رات کے اندھیرے میں لائٹ کا انتظام ہے، مگر وہاں اندھیرا چھایا ہوا ہے. پروردگار وہ مقام مقدس کے جہاں چار معصومین کی قبور موجود ہیں، پروردگار وہاں کوئی قریب جائے تو اسے روک دیا جاتا ہے. پروردگار اب بقی کی تعمیر کے اسباب فراہم فرما. بار اللہ واسطہ محمد و آل محمد کا، جناب ام فروہ مادر امام صادق کا واسطہ، کہ ہمارے والدین پہ اپنا رحم و کرم فرما، ہمارے والدین کی مغفرت فرما، جن کے والدین ابھی حیات ہیں ان کا سایہ ان کی اولاد پر قائم و دائم فرما. بار اللہ واسطہ محمد و آل محمد کا، میرے مالک کوئی غم نہ دے، سوائے غم آل رسول کے۔ بارالہ واسطہ محمد و آل محمد کا دنیا بھر میں جہاں کہیں مولا کے ماننے والے آباد ہیں ان تمام کی مشکلات و پریشانیوں کو دور فرما دے۔ بارالہ واسطہ محمد و آل محمد کا تمام اہل باطل کو نیست و نابود فرما دے۔ امام زمانہ علیہ الصلاۃ والسلام کے ظہور میں تعجیل فرما۔ ہم سب کو، ہمارے مرحومین کو امام علیہ السلام کی خدمت گزاروں میں شامل فرما۔ ایک مرتبہ سورہ الحمد اور تین مرتبہ سورہ اخلاص کی تلاوت، آج کی افطار کا انتظام جن مومنین کی طرف سے تھا ان کے مرحومین کے لیے، خاص طور سے مرحومہ فاطمہ بائی بھوجانی، بھوجانی فیملی کے تمام مرحومین، لیلانی فیملی کے تمام مرحومین اور تمام ارواح مومن و مومنات و شہداء ملت کو یاد فرماتے ہوئے ارسال فرما دیجیے۔ بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الرحمن الرحیم، اياك نعبد واياك نستقيم، اهدنا الصراط المستقيم، صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين. بسم الله الرحمن الرحيم. قل هو الله احد، الله الصمد، لم يلد ولم يولد ولم يكن له كفوا احد. بسم الله الرحمن الرحيم. قل هو الله احد، الله الصمد، لم يلد ولم يولد ولم يكن له كفوا احد. بسم الله الرحمن الرحيم. قل هو الله الصمد، لم يلد ولم يولد ولم يكن له كفوا احد. ربنا تقبل منا انك انت السميع العليم، بجاه محمد واله المعصومين.